ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैह ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا الله فلا مضل له ومن يدلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا بدنگاہی کے متعلق بات چل رہی ہے اس کو اس لیے تفصیل سے بیان کر رہا ہوں کہ تمام صوفیہ کا اتفاق ہے کہ قلب کی اصلاح کی راہ میں سب سے بڑی رکاوٹ بد نگاہی ہے۔ بد نگاہی کے ہوتے ہوئے آدمی کے دل کا تعلق اللہ کے ساتھ قائم نہیں ہو سکتا، محال لکھا ہے۔ دوسرے گناہ تو برداشت کر لیے جاتے ہیں، لیکن بد نگاہی کے ہوتے ہوئے آدمی کے قلب کی اصلاح نہیں ہو سکتی۔ اسی لیے جہاں حضرات صوفیہ نے موانع طریق بیان کیے ہیں، یعنی یہ سلوک کے راہ میں جو رکاوٹیں ہیں، ان میں ایک معنی بد نگاہی بھی ہے۔ بلکہ یہاں تک لکھا ہے کہ ریاضتوں اور مجاہدوں کے بعد کسی کو اگر نسبت حاصل ہو جائے، نسبت کا مطلب یہ ہے کہ اللہ تبارک و تعالی کے ساتھ ایک ایسا مخصوص تعلق جس کی وجہ سے 24 گھنٹے اللہ کا دھیان رہے، اپنے کام میں بھلے مشغول رہتا ہو لیکن دل و دماغ میں اللہ کی طرف توجہ رہے، یہی توجہ جو ہے ہر وقت اللہ کی اطاعت و فرما برداری کے لیے اس کو آمادہ کرتی ہے اور اللہ کی معصیت اور نافرمانی سے اس کو روکتی ہے۔ تو اسی توجہ اور اسی تعلق کو تعبیر کرتے ہیں نسبت سے۔ حضرت تھانوی رحمتہ اللہ علیہ نے نسبت کی ایک عجیب و غریب مثال دی کہ دیہات میں آپ نے دیکھا ہوگا کہ عورتیں سر کے اوپر جو ہے گھڑے لے کر کے پانی بھرنے کے لیے جاتی ہیں، دو دو تین تین چار چار گھڑے سر کے اوپر ہیں اور باتیں بھی کر رہی ہیں، چل بھی رہی ہیں، لیکن ایک لمحے کے لیے بھی ان کا دھیان اپنے اس گھڑے سے ہٹتا نہیں ہے، اگر ہٹے تو گر جائے گا۔ دیکھو سب کچھ کہاں ہو رہا ہے۔ تو اسی طرح آدمی سارے کام میں مشغول رہے لیکن ہر وقت اس کا دھیان رہے گا کس کی طرف؟ اللہ کی طرف۔ اسی کو نسبت سے تعبیر کیا جاتا ہے، ایسا تعلق آدمی کے دل کا اللہ کے ساتھ پیدا ہو جائے تو اسی کو نسبت کہتے ہیں اور ایسے آدمی کو صاحب نسبت کہا جاتا ہے۔ تو بہرحال صوفیہ فرماتے ہیں کہ یہ بد نگاہی جو ہے حصول نسبت کی راہ میں سب سے بڑی رکاوٹ، بلکہ اگر کسی کو ریاضت اور مجاہدوں سے نسبت حاصل ہو گئی ہے، وہ بھی اگر بد نگاہی کا شکار ہوگا تو وہ بھی اس کے چھن جائے گی، ختم ہو جائے گی. اس لیے یہ اس کی طرف سارے گناہ برداشت کیے جا سکتے ہیں اس میں اس رائے، لیکن یہ اس کے ہوتے ہوئے آدمی کا تعلق، آدمی کے قلب میں اللہ کے ساتھ تعلق پیدا نہیں ہوگا، اس کے دل کی اصلاح نہیں ہوگی. اس لیے اور ہمارا جو زمانہ ہے، بس ہمارے زمانے کا سب سے بڑا فتنہ جو ہے وہ یہی ہے، عام بے حیائی، قریانی جو ہے، خواہش و منکرات کا شیوع، اور آدمی گھر سے باہر نکلا نہیں. بقول حضرت مولانا مفتی تقی صاحب دامت برکاتہم کے، کہ آنکھوں کو پناہ نہیں ملتی، سلامتی اسی میں ہے. وَلْيَسَعَكَ بَيْتُكَ، تمہارا گھر تم کو سموئے رکھے، بلا ضرورت آدمی گھر سے نہ نکلے. مطلب یہ ہے کہ آنکھوں کی حفاظت بے انتہا ضروری ہے، اس کے بغیر آدمی کے قلب کی اصلاح نہیں ہو سکتی. حضرت ڈاکٹر عبدالحی کا مقولہ مفتی تقی صاحب نقل کرتے ہیں کہ آپ اپنے قلب کی اصلاح کرنا چاہتے ہیں تو بد نگاہی سے اپنے آپ کو بچائیے، اس کے بغیر یہ چیز ممکن نہیں ہے. اس لیے اور آج کل سب سے بڑا روگ جو ہے وہ یہی ہے، بد نگاہی کا. اس لیے اس کی طرف خاص توجہ دینے کی ضرورت ہے. یہ آنکھیں اللہ تبارک و تعالیٰ کی بہت بڑی نعمت ہے، بلکہ سارے اعضا اللہ نے یہ جسم باڈی ہمیں دی ہے، اور اس کے اندر مختلف مشینیں اللہ نے رکھ دی، دیکھنے کی مشین، سننے کی مشین جو ہے، بات کرنے کی مشین، چھونے کی مشین، یہ سارے قوا جو ہیں وہ کیا ہیں؟ یہ اللہ کی نعمتیں ہیں. یہ آنکھ یہ اللہ کی بہت بڑی نعمت ہے. قلم نج اللہ عینئی ولسانم و شفتعین، باری تعالیٰ اپنی نعمت کا اظہار کرتے ہوئے فرماتے ہیں، کیا ہم نے اس کو آنکھیں نہیں دی؟ کیا ہم نے اس کو ایک زبان اور دو ہونٹ نہیں دیے؟ گویا یہ اللہ کی ایسی نعمت ہے کہ اس کا کوئی جواب نہیں. یہ تو جو لوگ نگاہ سے، بینائی سے محروم ہیں، ان کو پوچھو کہ یہ کتنی بڑی نعمت ہے. اور ہے چھوٹا سا عضو، لیکن اللہ نے اس کے اندر ایسی یہ رکھی ہے. اپنے لکھا ہے مفتی تقی صاحب فرماتے، ایک کتاب میں میں نے پڑھا کہ آنکھوں کے اندر جو یہ ہیں عصبات، یعنی سنایو جس کو کہتے ہیں گجراتی کے اندر پٹھے، کہا وہ آدمی جب اندھیرے سے روشنی میں آتا ہے تو وہ سکڑتے ہیں، اور اندھیرے میں آتا ہے تو پھیلتے ہیں. اب آدمی تو کسی بھی وقت اندھیرے سے روشنی میں، روشنی سے اندھیرے میں آ سکتا ہے، تو فوراً یہ سکڑنے اور پھیلنے کا عمل ہوتا ہے. اور اس میں یہ اعصاب اور پٹھے جو ہے 7 میل کا فاصلہ طے کرتے ہیں. اللہ تعالیٰ کی عجیب و غریب نعمت ہے، اللہ نے یہ ہمیں عطا فرمائی ہے. اللہ کی نعمتوں سے متعلق قیامت کے روز سوال ہوگا، بھائی ثم لتسألن یومئذ عن النعیم. باری تعالیٰ فرماتے ہیں کہ اس دن، یعنی قیامت کے روز، اللہ کی نعمتوں کے متعلق سوال کیا جائے گا. ہم لوگ اللہ کی نعمتوں کو بے دریغ استعمال کرتے ہیں، کبھی بھولے سے بھی یہ خیال نہیں آتا کہ اس کا بھی ہم کو حساب دینا پڑے گا. باپ بھی بیٹے کو کچھ دیتا ہے نا، تو بعد میں حساب لیتا ہے. اللہ تعالیٰ نے یہ نعمتیں دی ہیں، ان کا حساب قیامت کے روز ہوگا. حدیث میں آتا ہے کہ قیامت کے روز جب بندہ حساب کتاب کے لیے پیش ہوگا تو اس کے ساتھ 3 رجسٹر ہوں گے. ایک رجسٹر میں اللہ تعالیٰ کی ان نعمتوں کو بیان کیا گیا ہوگا جو اس نے پوری زندگی میں استعمال کی. پیدا ہوا جب سے لے کر موت تک اللہ کی جتنی نعمتیں اس نے استعمال کی، وہ سب اندر اس کا اندراج ہوگا، وہ سب موجود ہے رجسٹر. دوسرے رجسٹر میں اس کی طاعتوں اور عبادتوں کا تذکرہ ہوگا، اور تیسرے رجسٹر میں اس کے گناہوں کا تذکرہ ہوگا. جب وہ پیش ہوگا حساب کتاب کے لیے، تو اللہ تبارک و تعالیٰ جو نعمتیں اس نے استعمال کی ہیں اللہ کی، ان نعمتوں میں سے سب سب سے چھوٹی نعمت کو اللہ تعالیٰ فرمائیں گے کہ اس کی طاعتوں اور عبادتوں میں سے تو اپنی قیمت وصول کر لے، چنانچہ اللہ کی وہ نعمت آگے بڑھے گی اور اس کی ساری عبادتوں کو سمیٹ لے گی، پوٹلا بنا کر کے لے لے گی، اور پھر باری تعالیٰ سے عرض کرے گی اس کی ساری طاعتیں لے لی تو ابھی میری قیمت ادا نہیں. حقیقت تو یہ ہے کہ ہماری پوری زندگی کی عبادتیں جو ہے اللہ کی ایک چھوٹی سے چھوٹی نعمت کی قیمت ادا کرنے سے خاص. جب یہ منظر بندہ دیکھے گا نا تو گھبرا جائے گا کہ اب تو مارے گئے، عبادت تو ساری ادھر اور وہ بھی ایک چھوٹی سی نعمت کے بدلے میں، باقی نعمتوں کا حساب کتاب، پھر گناہوں کا مسئلہ. اللہ تعالیٰ جسے بخشنا چاہیں گے اللہ تعالیٰ فرمائیں گے جا، میں تجھ سے اپنی نعمتوں کا کوئی حساب نہیں لیتا اور تیرے گناہ میں نے معاف کر دیے. تو کہنے کا مطلب یہ ہے کہ ہر چیز نعمتوں کا حساب، یہ آنکھ اللہ کی نعمت ہے. حضرت حکیم الامت فرماتے ہیں کل کو قیامت میں اللہ تبارک و تعالیٰ جب اپنے سامنے کھڑا کر کے ہم سے پوچھے کہ میں نے آنکھ جیسی نعمت دی تھی، تو نے اس کی یہ قدر کی، بدنگاہی کا ارتکاب کیا، ہمارے پاس کیا جواب ہوگا؟ ذرا سوچنا چاہیے. تو بہرحال یہ بدنگاہی جو ہے، اللہ نے اللہ کی ہر ایک نعمت کے متعلق اللہ کی طرف سے ہدایتیں ہیں، اس کو کہاں استعمال کرنی ہے، کہاں آپ اس کو استعمال کریں گے تو اللہ تعالیٰ اس خوش ہوں گے، راضی ہوں گے، کہاں استعمال کریں گے تو اللہ تعالیٰ ناراض ہوں گے، کہاں اس سے بچانا ہے. آنکھیں دیکھنے کے لیے دیے، حدیث میں آتا ہے کہ شوہر اپنی بیوی کو محبت کی نگاہ سے دیکھے اور بیوی شوہر کو محبت کی نگاہ سے دیکھے تو اللہ تعالیٰ دونوں کو رحمت کی نگاہ سے دیکھتے ہیں. یہاں استعمال کرو، اپنی بیوی کو دیکھو نا 100 بار دیکھو، سنا کہ نہیں، وہاں آپ کو ثواب ملے گا، اللہ کی رحمت ملے گی. حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ کی روایت ہے، ما من ولد بار ينظر الى والديه نظرة رحمة الا كتب الله له بكل نظرة حجة مبرورة. قالوا يا رسول الله ولو في يوم 100 مرة؟ قال نعم، الله اكبر واطيب. حضور صلی اللہ علیہ وسلم فرماتے ہیں کہ جو فرما بردار خدمت گار بیٹا اپنے ماں باپ کو مہربانی کی نظر سے دیکھے گا تو اس کی ہر نظر کے بدلے میں اللہ تعالیٰ ایک حج مبرور کا ثواب دیں گے. لو بھائی، کہاں جاتے ہیں عمرہ کرنے کے لیے؟ یہاں گھر میں بیٹھے کر لو نا حج، اللہ تعالیٰ نے موقع دیا ہے. بیٹا کیسا ہونا چاہیے؟ فرما بردار، متی، خدمتگار. وہ جب مہربانی اور شفقت کی نظر سے ماں باپ کو دیکھے گا تو ہر نظر کے بدلے میں ایک حج مبرور. صحابہ نے پوچھا یا رسول اللہ ولو فی یوم 100 مرة؟ کہ اگر کوئی آدمی اپنے ماں باپ کو ایک دن میں 100 مرتبہ اس طرح نظر رحمت سے دیکھے تو بھی ہر نظر کے بدلے میں اللہ تعالیٰ حج مبرور کا ثواب عطا فرمائیں گے. تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا نام، جی ہاں، اللہ اکبر و اطیب، اللہ کی شان تو بہت بڑی ہے، اس کے خزانے میں کہاں کمی ہے، ہمارے پاس کھوٹ پڑ جاتی ہے. وہاں تو ہر نگاہ کے بدلے میں حج مبرور کا ثواب دیتے رہیں اور ساری دنیا کے آدمی جو متی و فرما بردار بن کر کے اپنے ماں باپ کو روزانہ 100 کیا 1000 مرتبہ دیکھیں گے تو بھی ان کو حج مبرور کا ثواب ملتا رہے گا. کہنے کا مطلب یہ ہے کہ ان آنکھوں کو جہاں استعمال کرنے کا حکم دیا گیا ہے وہاں ہمیں استعمال کرنا ہے، جہاں استعمال کرنے سے روکا گیا ہے وہاں سے ہمیں بچانا ہے. کل میں نے آیت پڑھی تھی باقاعدہ بڑی تاکید کے ساتھ، اے نبی آپ ایمان والوں کو کہہ دیجئے کہ اپنی نگاہوں کو نیچا رکھیں اور اپنی شرمگاہ کی حفاظت کریں. دیکھو، شرمگاہ کی حفاظت یہ نگاہوں کو نیچا رکھنے پر मौकूफ है। ये निगाहों की हिफाजत का क्यों हुक्म दिया मालूम है? एक अकली तौर पर समझाना चाहता हूं कि अल्लाह ताला ने ये जो कैमरा दिया है ना, उस कैमरे के जरिए से जितने मनाजिर और सीन हैं वो हमारे दिल के अंदर एक मेमोरी है, उसमें महफूज हो जाती है। जैसा मंजर होता है वैसा आदमी के दिल पर असर पड़ता है। हम लोग अगर काबतुल्लाह की जियारत करें तो जाहिर है उसको देखने के बाद दिल में अल्लाह की अजमत, उसकी किबरियाई की कैफियत दिल में पैदा। दिल की कैफियतें उन मनाजिर के बदलने से बदलती रहती है। आप किसी देखें किसी सिपाही को कि किसी बेचारे कमजोर आदमी को कोड़े मार रहा, तो आप इस मंजर को देखेंगे तो क्या होगा? आपके दिल में उस सिपाही के मुतालिक नफरत के जज्बात और उस कमजोर जिसको मारा जा रहा है उसके मुतालिक रहमत के जज्बात पैदा होंगे। तो गोया हर मंजर का एक असर है दिल के ऊपर। आदमी जब हसीन चेहरों को देखता है तो उसकी वजह से आदमी के दिल में शहवत के जज्बात उभरते, और वो शहवत के जज्बात उसको जो है बदकारी की तरफ या गुनाह करने की तरफ आमादा करते हैं। और ये जो मंजर पहुंचा है ना, वो तो अंदर महफूज हो गया। वो अंदर जाने के बाद वो तो बाकायदा रात की तन्हाइयों में भी सताएगा। वो दिन में तो देख लिया, रात को ख्याल आ करके उसको परेशान और बेचैन करेगा। किसी ने हजरत थानवी रहमतुल्लाह अलैह से पूछा कि कोई औरत करीब से गुजरती है तो दिल बेचैन हो जाता है, जरा एक निगाह देख लो। तो हजरत रहमतुल्लाह अलैह ने फरमाया कि अच्छा, वो बेचैनी कितनी देर रहती है? तो भाई वो गुजर गई, खत्म हो गई दो तीन मिनट के लिए। और कहा अगर देख लिया तो देखने के बाद तो दो तीन दिन तक जो है उसकी शक्लो सूरत दिल में से जाती नहीं है और वो भी बेचैनी पैदा करती है। तो हजरत फरमाते हैं दो तीन मिनट की बेचैनी अगर बर्दाश्त करके तीन दिन की यानी 72 घंटे की बेचैनी से अगर नजात पा सकते हैं तो सौदा सस्ता है। सोचे आदमी सोचे कि मैं क्या कर रहा हूं। तो ये निगाहों की हिफाजत कि इसीलिए शरीयत मुतहरा ने ताकीद की। और ये बदनिगाही का कल मैंने बतलाया था, नामहरम औरतों को देखना, और नामहरम जिंदा औरत को देखना ही नहीं, नामहरम औरत की तस्वीर, चाहे वो जो है साइन बोर्ड के ऊपर हो, चाहे वो अखबार में हो, चाहे वो आप इंटरनेट पर मोबाइल के अंदर, उसको देखना भी उतना ही गुनाह है जैसे किसी जिंदा औरत। बल्कि हजरत थानवी रहमतुल्लाह ने लिखा है कि किसी नामहरम औरत के जिस्म पर जो लिबास है यानी वो जो लिबास पहने हुए उस औरत उस लिबास को देखना जो है वो भी क्या है, हराम है, शहवत। ये बदनिगाही हुई। और ये बदनिगाही का एक तो मसला औरतों का हुआ, दूसरा मर्दा मसला है बेरिश लड़कों का, ये भी बड़ा खतरनाक मसला है। जो लड़के नौजवान हो रहे हैं अभी 12-15 साल के हैं लेकिन अभी दाढ़ी आई नहीं है, दाढ़ी के बाल नहीं आए, इन जिनको अमृत कहते हैं, अमृत हमारी उसकी जमा आती है, फारसी में बेरिश कहते हैं बगैर दाढ़ी के बच्चे, ये तो और ज्यादा खतरनाक। अभी मैं पढ़ के सुनाऊंगा बुजुर्गों के अकवाल उनके मुताबिक, उनसे उनकी तरफ देखना ये भी हराम। अल्लामा नववी रहमतुल्लाह अलैह ने तो लिखा है कि शवाफे के यहाँ तो इन अमरद लड़कों को शहवत के बगैर देखना वो भी हराम, बगैर शहवत के देखना भी हराम, हाथ लगाना भी हराम, उससे बात करना भी हराम। अल्लामा नववी रहमतुल्लाह ने लिखा हनाफ की अलबत्ता शहवत के साथ हो, कौन अपने आप को शहवत से बचा सकता है, कोई अपने मुतालिक इत्मीनान। हजरत थानवी रहमतुल्लाह अलैह फरमाते हैं मैं कभी भी तन्हाई में किसी अमरत को अपने पास बैठने नहीं देता। اور حضرت تھانوی رحمۃ اللہ علیہ کی خانقاہ میں کسی امرت کو رات کو سونے کی اجازت نہیں تھی. یہ ہم اپنے یہاں وہ اعلان شائع کرتے ہیں اور اس میں لکھتے ہیں بھائی بیریش لڑکوں کو نہ, بال لوگوں کو تعجب ہوتا ہے, ارے بھائی ہمارے اکابر کا عمل دیکھو وہ کتنی احتیاط کرتے تھے. ایک آدمی ابھی سناؤں گا اسی میں ہے, ایک آدمی اپنے نوجوان لڑکے کو جس کی ابھی داڑھی نہیں آئی تھی, خوبصورت تھا, لے کر کے حضرت امام احمد ابن حنبل کی خدمت میں حاضر ہوا. تو امام صاحب نے فرمایا اس کو کیوں لے کر کے آئے؟ لوگوں نے کہا حضرت یہ تو اس کا بیٹا ہے. کہ بیٹا ہو تو کیا ہوا, ہمارے بزرگوں نے ہم کو تاکید کی ہے کہ اس سے اپنے آپ کو بچاؤ. ایک مرتبہ حضرت سفیان ثوری رحمۃ اللہ علیہ ایک حمام میں غسل کے لیے تشریف لے گئے, حمام کے مالک نے پانی لانے کی خدمت کے واسطے ایک امرت کو بھیج دیا. حضرت نے کہا اس کو نکالو, یہاں عورت کے ساتھ تو دیکھتا ہوں میں کہ ایک دو خیر شیطان ہوتے ہیں, اس کے ساتھ تو 11-12 شیطان لگے ہوئے ہیں. یعنی خود یہ کل جس کتاب کا حوالہ دیا تھا الترغیب والترہیب علامہ یافعی رحمۃ اللہ علیہ, اس میں لکھا ہے کہ قبیلہ عبد القیس کا وفد جس وقت نبی کریم صلی اللہ تعالی علیہ وسلم کی خدمت میں حاضر ہوا تو اس میں ایک بیریش نوجوان بھی تھا, حضور صلی اللہ علیہ وسلم نے اس کو اپنے پیچھے بٹھایا. آپ صلی اللہ علیہ وسلم تو معصوم ہیں لیکن آپ اپنے عمل کے ذریعے امت کو بتلانا چاہتے ہیں, کیونکہ اہل علم کا طبقہ ہے, پڑھنے پڑھانے والے تو اپنے شاگردوں میں اس نوع کے, ان سے اپنے آپ کو کتنا بچانا. امام ابو حنیفہ رحمۃ اللہ علیہ جن کی ہم تقلید کرتے ہیں, آپ نے سب نے قصہ سنا ہوگا کہ امام محمد ابن حسن رحمۃ اللہ علیہ جب علم حاصل کرنے کے لیے امام ابو حنیفہ کی خدمت میں حاضر ہوئے تو بیریش تھے, داڑھی ابھی نکلی نہیں تھی. امام صاحب نے فرمایا پیچھے بیٹھو, پیچھے بیٹھو. اب کہہ دیا. اب ایک مدت کے بعد امام, کافی زمانہ گزرا, امام محمد رحمۃ اللہ علیہ داڑھی بھی آ گئی, لیکن امام صاحب نے اپنے آپ کو ایسا بچایا تھا کہ آپ کو یہ پتہ ہی نہیں کہ ان کو داڑھی بھی آ گئی ہے. ایک رات کو امام محمد رحمۃ اللہ علیہ چراغ کی روشنی میں کتاب دیکھ رہے تھے اور اس کا ان کا عکس سایہ پڑ رہا تھا, تو اس سائے کو امام صاحب نے دیکھا کہ اس میں ان کی داڑھی ہل رہی ہے, تو فرمایا اچھا داڑھی آ گئی. آپ اندازہ لگائیں ایک شاگرد جو 24 گھنٹے آپ سے علم حاصل کرتا ہے, آپ نے اپنی نگاہوں کی کیسی حفاظت کی کہ ان کو داڑھی آئی اس کا بھی آپ کو پتا نہیں چلا. یہ حضرات اپنے آپ کو کیسا بچاتے تھے. امام مالک کا بھی بتاؤں گا, وہ اپنی درسگاہ میں اپنے پاس کسی بیریش کو آنے کی اجازت نہیں دیتی. حضرت تھانوی رحمۃ اللہ علیہ ایک مرتبہ اپنے دار التصنیف میں, جس کمرے میں آپ تصنیف و تالیف کا کام کرتے تھے, بیٹھے ہوئے ہیں اور آپ کے بھتیجے حضرت مولانا شبیر علی صاحب جو آپ خانقاہ کے ناظم تھے, کسی کام کے لیے کسی امرت کو بھیج دیا بے غفلت سے بے خبری میں. وہ لڑکا جہاں کمرے میں داخل ہوا فوراً حضرت کمرے سے باہر نکل آئے حضرت تھانی رحمۃ اللہ علیہ, اور مولانا شبیر احمد کو, شبیر علی کو ڈانٹا کہ تم نے کیا اس کو میرے پاس اس طرح تنہائی میں کیسے بھیج دیا. یعنی یہ لوگ اتنے بڑے زہد و تقویٰ کے اتنے اونچے مقام پر فائز ہیں پھر بھی اپنے نفس سے مطمئن نہیں ہیں, اور ہمیں ایسا معلوم ہوتا ہے کہ ہم سے تو کسی گناہ کا صدور ہوتا ہی نہیں ہے, دہدردے بنے ہوئے ہوئے ہم لوگ. تو یہ نگاہوں کی حفاظت کا ان بزرگوں کے یہاں کتنا زیادہ اہتمام. اور حضرت تھانوی رحمۃ اللہ علیہ فرماتے ہیں کہ جب کسی اسٹیشن پر دو گاڑیوں کا میل ہوتا ہے یعنی کراسنگ, जैसे सूरत के स्टेशन पर दो ट्रेनें एक वक्त में आई हुई, एक स्टेशन एक तरफ बंबई जाने वाली, दूसरी तरफ अहमदाबाद जाने वाली, तो उस ट्रेन का आदमी यहाँ बैठे बैठे वहां भी देख सकता है। तो हजरत फरमाते हैं तो मैं उस वक्त सामने वाली ट्रेन की खिड़की की तरफ नजर नहीं करता, इस अंदेशे और एहतमाल की वजह से कि हो सकता है कि कोई औरत वहां पर बैठी हुई हो और वो ये समझकर कि मुझे कोई देख नहीं रहा है अपना चेहरा खुला रखे हुए और उस पर नजर पड़ जाए। क्योंकि उस जमाने में औरतों का इस तरह खुले आम फिरने का कोई ये माहौल ही नहीं था। मैंने खुद अपनी तालिब इल्मी के जमाने में देवबंद में देखा, आप बाहर निकले कोई औरत नजर नहीं आती, ये सफाई करने वाली मेहतरानियां जो हैं बंगने वो, और वो भी इतना जो है घूंघट डाले हुए, यानी ओढ़नी को इतना नीचे डाले हुए कि उसका चेहरा देखने वाले को नजर ना आए। और आम औरतें मुसलमानों की शरीफ घरा उनका तो सवाल ही नहीं, शरीफ घरानी की औरतें दिन में कहीं इधर उधर जाती नहीं है, और रात को भी वो डोलियों के अंदर बाकायदा उसके ऊपर पर्दे लगे हुए हैं। हजरत हकीम उल्मत रहमतुल्लाह अलैह फरमाते हैं बाज लोग तो अपनी लड़कियों को ऐसा पर्दा कराते थे कि पड़ोसियों को भी मालूम नहीं होता था। जब शादी का वक्त आता था और निकाह होता था तो पड़ोसी कहते अच्छा इनके घर में लड़की थी, इस तरह अपनी लड़कियों की हिफाजत करते। और आज क्या हो गया, बकौल हजरत माना कारी सैयद सिद्दीक अहमद साहब उनकी जबान से मैंने खुद सुना, फरमाते हैं कि लड़की सुबह को कहाँ गई, शाम को आई, दिन भर कहाँ रही, माँ बाप को कोई कुछ पता नहीं। मुर्गी अगर थोड़ी देर के लिए गायब हो जाए तो पूरा घर बाहर निकलेगा तलाश करने के लिए, मर्द भी औरतें भी बच्चे भी, मुर्गी कहाँ मुर्गी कहाँ मुर्गी कहाँ। लेकिन लड़की अगर गायब है तो किसी को परवाह भी नहीं। आज ये आज हम जिस माहौल में हैं उस माहौल की वजह से हमारे अकाबिर के उस जमाने के माहौल का हमें अंदाजा नहीं आता। मैं जो वाकया अर्ज करने जा रहा हूं कि हजरत ये फरमाते थे कि एक ये गोया इस मौके पर एहतमाल अंदेशा था कि कोई औरत बेपर्दा नजर आए। तो हजरत फरमाते थे कि जब ये ट्रेन का आपस का गाड़ियों का मेल होता है, क्रॉसिंग होता है, तो मैं सामने वाली ट्रेन की खिड़की की तरफ इसलिए नहीं देखता कि हो सकता है कि कोई औरत वहां बैठी हुई हो और ये समझकर कि मुझे कोई नहीं देख रहा है अपना चेहरा खोले हुए हो और मेरी निगाह उसके ऊपर पड़ जाए। गैर इख्तियारी तौर पर पड़ने वाली नजर से भी वो अपने आप को बचाते थे। हालांकि हदीस में आता है नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने हजरत अली रदी अल्लाह ताला अन्हु को फरमाया या अली ला तुतबी नजरतन नजरता फइन लकल उला वलैसत लकल असानिया, ए अली एक नजर के बाद दूसरी नजर न डालो, पहली तो माफ है दूसरी, पहली यानी वो जो गैर इख्तियारी, पहली कसदन हो पर यह पढ़ने के बाद देर तक रोके रखी हो वो दाखिल नहीं है इसके अंदर। तो पहली तो माफ है दूसरी माफ नहीं, लेकिन यह गुनाह के एतबार से अचानक पड़ी हुई नजर माफ है, लेकिन उसका बुरा असर तो पड़ ही सकता है। कभी ऐसा होता है कि अचानक पड़ी हुई नजर, यह भी शेख अबू अब्दुल्ला अंदलुसी का किस्सा आपने सुना वहां असर के बाद की तालीम, इतने बड़े शेख हजारों जिनके मुरीदीन थे जिनकी बेशुमार खानकाहें थी, वो बस एक जरूरत की वजह से सफर में पानी वजू के लिए जाना, एक और लड़की पर नजर पड़ गई बस वहीं से दिल हट गया। कभी गैर इख्तियारी नजर भी, एक मौज़िन का किस्सा लिखा है कि वो अजान देने के लिए मिनारे पर चढ़ा, उस जमाने में लाउड स्पीकर नहीं थे, अचानक पड़ोस में किसी नसरानी का मकान था, उसकी लड़की वो कोठे के ऊपर थी पर नजर पड़ गई, दिल दे बैठा, वह अजान तो क्या देता, अजान देने के बजाय उतर करके उसके घर गया और जा करके उसने जो है वहां अपने उसको पैगामे निकाह दिया। तो उनके घर वालों ने कहा कि तू तो मुसलमान है, नसरानी हो जाए तो। कहा मैं नसरानी हो जाता हूँ, नसरानियत कबूल कर ली। उसके बाद अभी तो निकाह की नौबत नहीं आई थी और वो ऊपर चढ़ा था, मैंने गिरा और मौत आ गई। तो बहरहाल कहने का मतलब यह है कि अचानक नजर भी कभी आदमी के लिए बड़ी मुसीबतें खड़ी कर देती है, इसलिए उससे भी अपने आप को खास तौर पर बचाने का हमारे अकाबिर के यहाँ बड़ा एहतमाम था, बड़े एहतमाम से। और इसी तरह हर चीज में हजरत मौलाना शेख यूनुस साहब नवर अल्लाह मरकदो एक मरतबा ढाबे तशरीफ लाए थे, हजरत मौलाना असदुल्ला साहब रहमतुल्लाह अलैह, जो हजरत थानवी रहमतुल्लाह अलैह के अजल खुलफा में से थे, मजाहिरुल उलूम के नाज़िम, उनका किस्सा उन्होंने सुनाया कि मेरे एक साथी ने कहा मेरे बचपन में तलब इल्मी के जमाने में मैं बेरीश था और एक मरतबा कमरे में चोरी हुई। अब कमरे में चोरी हुई तो बहुत सी मतलब अब कमरे में रहने वाले बच्चों की तलाशी की जरूरत पड़ती, जामा तलाशी, यानी जेबों में देखेंगे अंदर है पैसे चुराए हैं तो जामा तलाशी की जरूरत पेश आई। तो कहा मुझे जब बुलाया गया तो हजरत ने देखा कि मैं तो बेरीश हूं, तो मेरी जेब में हाथ डालने से पहले हजरत ने फरमाया तू यूं कर ले यूं, यानी अपनी जेब को अपने बदन से अलग कर ले। ये क्या, उसके बाद हजरत ने अंदर हाथ डाला ताकि वो जेब में हाथ डालने के नतीजे में बदन से जो मस होता है और उसकी गर्मी महसूस होती है और उसकी वजह से जो शहवत पैदा हो सकती है उससे अपने आप को बचाने। आप अंदाजा लगाएं कि हमारी अकाबिर कितनी ज्यादा एहतियात करते थे अपने आप को इससे बचाने के लिए। और फिर ये बदनिगाही जो है वो तो एक ऐसी चीज है कि अहलुल्लाह उसको महसूस कर बाद अल्लाह ताला बार लोगों पर जाहिर कर देते हैं। हजरत उस्मान रजी अल्लाह ताला एक मरतबा खुतबा दे रहे, एक आदमी आया दौरान खुतबा, तो आते हुए बदनिगाही का शिकार था, तो खुतबे में आपने फरमाया क्या हाल है लोगों का कि ऐसी हालत में मस्जिद में आते हैं कि उनकी निगाहों से जीना टपक रहा होता है। अल्लाह ताला अपने बाद बंदों पर इंकिशाफ कर देते हैं, लेकिन वह ऐसे बंदे होते हैं जो इनके उयूब को किसी के सामने जाहिर नहीं करते। हमारे हजरत ने सुनाया, हजरत मुफ्ती साहब से मैंने खुद सुना और हजरत शेख ने आप बीती में उसको नकल किया है, नजर की एहतियात वाले उन्मान के माता के हजरत रायपुरी हजरत शाह अब्दुल कादी साहब रायपुरी ने एक मरतबा उनसे सुना था हजरत मुफ्ती साहब ने कि एक मरतबा बड़े हजरत रायपुरी वजू फरमा रहे थे, दायां पैर धो लिया था, बायां पैर धोना अभी बाकी था और दो आदमी मिलने के लिए आए, एक पहले से मुरीद था दूसरा नया आदमी था। बस अभी तो आप उन दोनों को देखा तो उनमें से एक को देखकर वो जो पहले से मुरीद था उसको कहा कि तेरा तो कुछ गया नहीं, सुस्ती चुस्ती आदमी के साथ लगी हुई है, मामूलात की अदायगी में उसने कोताही की थी उसको तो। और दूसरा जो नया था कि इसके एक रोग तो उसके दिल में है और दूसरा उसकी आंख में है, बदनिगाही का आदि था और उसका अकीदा भी खराब था। तो बहरहाल ये अकाबिर जो है वो इन चीजों का बड़ा एहतमाम करते हैं। हम लोग यहाँ जमा हुए हैं इस राह में, चाहते हैं कि अल्लाह के साथ हमारे दिल का ताल्लुक पैदा हो, हमारे कल्ब की इसलाह हो। तो भाई कल्ब की इसलाह के लिए ये कड़वा घोंट तो आपको हलक से नीचे उतारना ही पड़ेगा। बाज लोग कहते हैं मौलवी साहब नहीं बचा जाता गैर इख्तियारी तौर पर, तो हमने अपनी आदत खराब कर ली, वरना ये कोई ऐसी चीज तो नहीं है। एक आदमी जैसे तंबाकू खाते खाते तंबाकू का आदि बन जाए, अब उसको कहें भाई तंबाकू मत खा तो क्या है, क्या कहते हैं साहब नहीं छूट नहीं छूटता। अब ये नहीं छूटता क्यों, है तो ऐसी चीज नहीं कि ना छूटे, लेकिन उसने बार बार खा करके अपने आप को उसका आदि। और तंबाकू कौन सी लजीज चीज है, जो लोग नहीं खाते एक पत्ती अगर आप उसके मुंह में डाल देंगे तो तो चकरा जाएगा वो और बेहोश होके गिर पड़ेगा। होश में आने के बाद कहेंगे भाई अब मैं कभी नहीं खाऊंगा, लेकिन वो दूसरी मरतबा खाया किसी और, फिर जो कैफ और सुरूर आता है वो चलते चलते एक मौका वो आता है कि उसके बगैर चैन पड़ता। लेकिन ये जिस तरह आदत की वजह से अब जरा भारी मालूम होता है, आप भी धीरे धीरे उसको छोड़ने के लिए मेहनत कीजिए। अगरचे देखने में लज्जत आती है, लेकिन हजरत थानी रहमतुल्लाह अलैह फरमाते हैं कि बदनिगाही की ये लज्जत ऐसी है जैसे खुजली को खुजाने की लज्जत। किसी को खुजली की बीमारी हो गई, अब खुजाने का ये होता है, अब खुजाए बगैर चैन बेचैन है, और खुजाएगा तो मजा आ रहा है खुजाने में, लेकिन खुजाते खुजाते खून निकल आएगा, फिर जब बंद करेगा तो ऐसी जलन होगी कि चिल्लाएगा। खुजाते वक्त तो जहां लज्जत आई थी, लेकिन यही लज्जत बाद में जो है उल्टी निकलती है। तो अब ऐसा ही हाल है ये बदनिगाही का भी। अब डॉक्टर अगर उस आदमी को यूं कहें कि भाई खुजलाओ मत, का मुझसे रहा नहीं जाता, नहीं भाई, अगर आप इस बीमारी से अपने आप को सेहतमंद करना चाहते हैं तो आपको कंट्रोल करके खुजाने से, अब उसका आसान तरीका क्या है, भाई खुजाने का तकाजा पैदा हुआ, बहुत पैदा हुआ, लेकिन ये अपने ऊपर खूब कंट्रोल कि मर जाऊंगा लेकिन खुजाऊंगा नहीं। जब तकाजा पैदा होगा थोड़ी देर तक वो तकाजा क्या करेगा, जोर करेगा, फिर दब जाएगा। इसने मुकाबला किया, नहीं खुजलाया, फिर ऐसा नहीं कि दोबारा नहीं पैदा होगा, थोड़ी देर के बाद फिर दोबारा पैदा हो, अब फिर इसी तरह उसका मुकाबला करना है। अब पहली मर्तबा उसको दबाने के लिए हमने जितना जोर लगाया था 100% हमने जो कुव्वत इस्तेमाल की थी, अब जरा 99% की जरूरत पेश आएगी, उससे कम कुव्वत। इस तरह धीरे 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 एक वक्त आएगा कि हम अपने आप को, और फिर क्या होगा, इस न खुजाने की वजह से खुद ब खुद ये बीमारी भी क्या हो जाएगी, अच्छी हो जाएगी, और फिर जो सेहत होगी और उस सेहत की वजह से जो उसको राहत पहुंचेगी, जो लुत्फ और मजा आएगा, वो खुजली के मजा से कई गुना ज्यादा है। हमने तो ये खुजली का ही मजा देखा है, सेहत का मजा देखा नहीं है, इसलिए पता नहीं। जैसे दूध पीता हुआ बच्चा होता है ना, तो उसको जब दूध छुड़ाने का वक्त आता है, माँ दूध छुड़ाने की कोशिश करती है, चिल्लाता है, शोर मचाता है, घर वालों को माँ को भी सोने नहीं देता बेचैन, क्यों, वो समझता है कि मेरा दूध छूट जाएगा, लेकिन उसको मालूम नहीं कि अभी तो ये एक गिजा है जो इस्तेमाल, तुम अगर दूध छोड़ लोगे और फिर जो दूसरी गिजाओं पर आ जाओगे तो ऐसे ऐसे जायके तुमको मिलेंगे जो तुमको तुम्हारे तस्वुर में भी। तो ये बदनिगाही की लज्जत अगर छोड़ देंगे तो अल्लाह ऐसी रूहानी जायके, कल मैंने हदीस सुनाई थी, अब्दलतुहु ईमानन यजिदु हलावतहु फी कल्बी, कि इस बदनिगाही को अगर मेरे डर की वजह से छोड़ देगा तो उसके बदले में एक ऐसी ईमानी कैफियत अता करूंगा जिसकी मिठास को वो अपने दिल में महसूस करेगा। तो भाई ये हम अल्लाह के लिए जब ये मुजाहदा करेंगे तो अल्लाह ताला इनाम भी। एक बाप अपने बेटे को यूं कहता है, बेटा ऐसा मत करना, बाप जानता है कि बुरी सोहबतों में रहने के नतीजे में बेटा इसका आदी हो गया है, छोड़ना मुश्किल, लेकिन बाप के हुक्म को मानकर तकलीफ उठाकर उस काम को क्या कर रहा है, छोड़ रहा है, तो क्या बाप की निगाहों में उसकी कदर कीमत नहीं होगी, बाप उसको इनाम नहीं देगा, अल्लाह ताला क्यों नहीं इनाम नहीं देंगे, हम गुनाहों को अल्लाह को राजी करने के लिए छोड़ेंगे तो अल्लाह ताला क्यों इनाम नहीं देंगे। तो भाई ये जो थोड़ी देर की शहवत की लज्जत है उससे अपने आप को बचाने की जरूरत है। आज भी फिर वक्त खत्म हो जाएगा, तो जो मैं ये बेरिश लड़कों को से बचने के सिलसिले में हमारे अकाबिर का जो अमल है वो सुनाना चाहता था। हजरत कारी सिद्दीक साहब रहमतुल्लाह अलैह का ये रिसाला है, उसमें हजरत ने लिखा है, हजरत अब्दुल्लाह इब्न अब्बास रज़ियल्लाहु तआला अन्हु फरमाते हैं کہ شیطان انسان پر دھیرے دھیرے حملہ کر کے قابو پاتا ہے، پہلے اس کی نگاہ کے راستے سے، پھر دل کے راستے سے، اور پھر شرمگاہ کے راستے سے۔ جو شخص نگاہ کو قابو میں نہیں رکھتا وہ بدکاری کی لعنت میں گرفتار ہو جاتا ہے۔ حضرت سعید ابن مسیب فرماتے ہیں، جب کسی آدمی کو دیکھو کہ وہ بیریش لڑکے کی طرح گور رہا ہے تو تم اس کو متہم سمجھو، اس کے دل میں کھوٹ ضرور ہے۔ امام نووی رحمۃ اللہ نے لکھا ہے کہ امرد حسین کی طرف نگاہ کرنا حرام ہے، خواہ شہوت کے ساتھ ہو یا بغیر شہوت کے۔ آگے چل کر لکھتے ہیں کہ امام شافی اور آپ کے اصحاب نے اس کی صراحت کی ہے۔ ملا علی قاری رحمۃ اللہ علیہ فرماتے ہیں کہ احناف اور جمہور کا مذہب یہ ہے کہ بیریش لڑکے کی طرف شہوت کے ساتھ دیکھنا حرام ہے، البتہ احتیاط اسی میں ہے کہ مطلقاً نظر اس کی طرف نہ کی جائے، اس لیے کہ اندیشہ ہے وہ فتنے میں مبتلا ہو جائے گا۔ حافظ ابن حجر رحمۃ اللہ نے لکھا ہے کہ امرد یعنی بیریش کو دیکھنا، چھونا، تنہائی میں ملنا گناہ کبیرہ ہے۔ یہ بھی لکھا ہے کہ اس کی طرف دیکھنا آنکھ کا زنا ہے۔ امام غزالی فرماتے ہیں کہ بیریش لڑکے کو دیکھنا بڑی آفت ہے اور اس کا انجام بہت مہلک ہے۔ حضرت امام نخی، سفیان ثوری اور دوسرے سلف صالحین امردوں کے ساتھ اختلاط اور میل جول سے سختی سے منع فرماتے تھے، اور فرماتے کہ یہ مجسم فتنہ ہے۔ یہ بھی فرمایا کرتے کہ جس شخص کو دیکھو کہ وہ کسی لڑکے کے پیر کی انگلیوں کو چھیڑ رہا ہے اور اس سے مزہ لے رہا ہے تو یقین کر لو کہ وہ لوٹی ہے۔ حضرت امام ابو حنیفہ نے اپنے شاگرد حضرت امام محمد کو اس وقت تک سامنے نہیں بٹھایا جب تک کہ ان کی داڑھی نہیں نکل آئی۔ حضرت امام احمد بن حنبل کی خدمت میں ایک آدمی اپنے لڑکے کو لے کر آیا جو نو عمر تھا۔ آپ نے اس کو تنبیہ فرمائی اور فرمایا، آئندہ میری مجلس میں اس کو لے کر مت آنا۔ لوگوں نے عرض کیا، حضرت یہ تو اسی کا لڑکا ہے۔ فرمایا، کچھ بھی ہو، ہمارے بزرگوں کا یہی عمل رہا ہے، وہ ہمیشہ خوبصورت بیریش لڑکوں سے بچتے تھے۔ حضرت سفیان ثوری ایک مرتبہ غسل خانے میں غسل کے لیے تشریف لے گئے، اسی وقت ایک لڑکا بھی غسل کے لیے آیا۔ آپ نے فرمایا، اسے یہاں سے نکالو، اور فرمایا، ایک عورت کے ساتھ ایک شیطان دیکھتا ہوں اور نوخیز لڑکوں کے ساتھ دسیوں شیطان نظر آتے ہیں۔ امام مالک نے اپنی مجلس اور درسگاہ میں خوبصورت بیریش لڑکوں کا داخلہ ممنوع قرار دیا تھا۔ حضرت بشرا حافی سے ایک باندی مسئلہ پوچھنے آئی تو بتا دیا، اور ایک حسین لڑکا آیا تو مسئلہ نہیں بتایا اور نگاہ نیچی کر لی۔ بعض تابعین کا قول نقل کیا گیا ہے کہ کوئی آدمی کسی امرت کے ساتھ ایک جگہ رات نہ گزارے۔ امام غزالی نے لکھا ہے کہ امرت کے ساتھ میل جول اور دوستی اور رب بہت برا ہے، اس لیے کہ اگر کسی عورت کی محبت دل میں پیدا ہو گئی تو اس سے تو نکاح کر کے جائز طریقے سے خواہش پوری کر سکتا ہے، لیکن اگر کسی امرت سے محبت ہو گئی تو لا محالہ یہ محبت حرام میں مبتلا کرے گی۔ ایک جگہ شیخ شہاب الدین سہروردی تحریر فرماتے ہیں کہ جس کو دیکھو کہ امردوں کے ساتھ دوستی اور میل جول اور ربط ضبط رکھتا ہے تو سمجھ لو کہ اللہ تعالیٰ نے اس کو ذلیل کیا اور اس سے سخت ناراض ہے۔ اس پر ہمارے تمام مشائخ کا اتفاق ہے۔ حضرت شیخ واسطی فرماتے ہیں کہ اللہ تعالیٰ جس آدمی کو رسوا کرنا چاہتا ہے تو اس کو ان بدبودار اور مردہ لاش کی طرف، یعنی امردوں کی طرف ڈال دیتا ہے۔ شیخ مسنی کہتے ہیں کہ میں اپنی زندگی میں 30 ابدال سے ملا اور ان سے فیض حاصل کیا، سب نے چلتے وقت وصیت کی کہ بیریش لڑکے سے بہت دور رہنا۔ دوبارہ ہمارے اکابر کا عمل ہے ہمیں اپنے آپ کو بچانا ہے۔ کوئی آدمی اپنے نفس پر کبھی بھی بھروسہ نہ کرے، معلوم نہیں نفس کب فتنے میں ڈال دے۔ اس لیے حضرت حکیم الامت نور اللہ عمرہ، حضرت حکیم الامت تو یہاں تک فرماتی کہ نابالغ چھوٹی نامحرم لڑکی اس کے سر پر بھی ہاتھ نہیں پھراتا، میں کا جوش میں ہاتھ تو پھرا ہے، بعد میں شہوت کا اس میں کی آمیزش ہو جاتی ہے، ملاوٹ ہو جاتی۔ हमारे अकाबिर इतना ज्यादा एहतियात करते हैं। बहरहाल कहने का हासिल यह है कि इस वक्त हमारे इस जमाने का जो सबसे बड़ा फितना है वो यही है। इसलिए अपने आप और ये जो मोबाइल में लेकर के बैठते हैं लोग और इंटरनेट खोल करके घंटों लगे रहते हैं, कैसे फिर ये राह सलूक तय हो सकती है? दोनों में तजाद है। इसलिए जरूरत है कि इन चीजों से अपने आप को बचाया जाए। सच्चे दिल से तौबा करो, यहाँ रहकर अल्लाह से खूब रो रो करके मांगो अल्लाह हमारी हिफाजत फरमा। इसके लिए हिम्मत से काम लेने की जरूरत है। आदमी अज़्म इरादा करे और हिम्मत से काम ले, आसान हो जाएगा, कोई मुश्किल नहीं है। अल्लाह ने आदमी के अंदर अज़्म और इरादे की ऐसी ताकत रखी है कि वो बड़े से बड़ा कारनामा अंजाम दे सकता है। मैं अपना वाकया सुनाता हूँ, कोई बड़ाई के लिए नहीं, इबरत के लिए। मुझे पान खाने की आदत थी, बहुत खाता था और तंबाकू वाला पान खाता था। एक मर्तबा मुझे एक मर्ज हो गया, ये उंगली और इसमें लिखते हुए कलम छूट जाता था। तो मैं हकीम साहब के पास गया, हकीम सऊद रहमतुल्लाह अलैह, जो देवबंद वहाँ बम्बई में थे, अजमेरी। तो सुबह ही नाश्ता उनके घर ही था, दावत थी, तो सुबह ही जो पान वाले होते हैं ना, सुबह ही से 8-10 पान की पुड़िया बनवा ही लेते हैं, बड़ा है। तो बना के ही गया था। तो हजरत से फिर नाश्ते के बाद तस्करा हुआ, मैंने कहा बताया। हजरत ने कहा तंबाकू खाना छोड़ दो, तो पूरा बंडल था वहीं रख दिया। मैंने कहा आज के बाद कभी हाथ नहीं लगाऊंगा। अल्हम्दुलिल्लाह वो दिन और आज का दिन कभी भी पान तंबाकू वाला नहीं खाता। तो आदमी इरादा कर ले, अज़्म कर ले, अल्लाह ताला मदद करते। जरा तकलीफ तो बर्दाश्त करनी पड़ती, तकलीफ तो होती, तकलीफ तो किसी भी फायदे को हासिल करने के लिए तकलीफ तो होगी। अल्लाह ताला हम सबको तौफीक अता फरमाए। आखिर दावाना अल्हम्दुलिल्लाह।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।